हराएका वर्षहरू, यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ र लाखौँले हेरिसकेका छन्। मलाई लाग्छ लगभग सबै नेपालीहरूले यो प्रकाश नाम गरेको व्यक्तिको भिडियो हेरेका छन्, जो लगभग 35 वर्ष अघि जोडपाटीबाट हराएका थिए र हालै एक दुर्गम पहाडी क्षेत्रमा भेटिएका छन्। हेर्ने कथा, मिडियाले उनलाई भेटेर परिवारसँग पुनर्मिलन गराउन घर फर्किन सहायता गरे। उनले आफ्नो जन्मस्थान बाहेक सबै कुरा भुलिसकेका थिए, बिर्सिसकेका थिए, आफ्नो बुबाको नाम, आफ्नो आमाको नाम, सबै कुरा। तर जब उनले आफ्नो गाउँमा पाइला राखे, उनले पुराना अनुहारहरू र मानिसहरू सम्झन थाले। त्यहाँ भावुकता र आँसुहरूको लहर थियो। उसलाई भेटेपछि, उसलाई हेरेपछि नरुने कोही थिएन। मलाई लाग्छ तपाईँहरूले पनि यो भिडियो रुँदै हेर्नुभएको छ। हराएका वर्षहरूले सबैलाई निकै भावुक बनाएको छ। यो भिडियो हेरेपछि मैले तुरुन्तै यस्तो विचार गरेँ, हामी ख्रिस्टबिना त्यस्तै थियौँ, त्यस्तै अवस्थामा थियौँ। हामी वर्षौँसम्म हाम्रो पापमा हराइरहेका थियौँ र पिताको घर फर्कन असमर्थ थियौँ। तर ख्रिस्ट हामी जस्ता हराएका मानिसहरूलाई खोज्न र बचाउन आउनुभयो। मैले प्रकाशमा आफूलाई देखेँ, पहिले हराएको तर अहिले परमेश्वरको अनुग्रहले भेटिएको। तर हराएको वर्षहरू भिडियो हेरिसकेपछि यस्तो प्रश्न पनि उठ्न सक्छ, कसैको जीवनमा किन यस्तो हुन्छ, जीवनले किन कसैको जीवनमा यसरी खेल खेल्छ। 35 वर्षसम्म हराउनु सामान्य कुरा होइन। प्रकाशका त्यो हराएका वर्षहरूको क्षतिपूर्ति कसले बेहोर्छ? बिचारा भाग्य त्यस्तै लिएर आएछ। रियली, के यो उनको दुर्भाग्य थियो? हराउनु उसको दुर्भाग्य थियो र अहिले भेटिनु फेरि उसको भाग्य थियो? यो दैव संयोग थियो, संयोग थियो? भावीले त्यस्तै लेखिदिएको थियो? प्रायः मानिसहरूले यस्तै भनिरहेको छ होइन र, भाग्य त बलियो रहेछ। तर तपाईँ क्रिस्चियन हुनुहुन्छ भने यस्तो घटनालाई लिएर तपाईँ कसरी समीक्षा गर्नुहुन्छ? तपाईँ के भन्नुहुन्छ? तपाईँ यसलाई कसरी व्याख्या गर्नुहुन्छ? तपाईँलाई थाहा छ बाइबलले यस्ता परिस्थितिहरूलाई परमेश्वरको प्रबन्ध, प्रोभिडेन्स भनेर व्याख्या गर्छ। दुर्घटना होइन, भाग्य होइन, नियति होइन, संयोग होइन, तर परमेश्वरको प्रबन्ध, परमेश्वरको सार्वभौम योजना। यसको अर्थ विश्वका सम्पूर्ण घटनाक्रम, व्यक्तिगत र सामाजिक दुवै सबै कुरा उपयुक्त रूपमा, उचित रूपमा सर्वोच्च परमेश्वरद्वारा सञ्चालित हुन्छ। यो संसारमा भाग्य, दुर्भाग्य, संयोग भन्ने कुरा छैन, केही पनि अनायासमा हुँदैन, अनायासमा कुनै पनि कुरा हुँदैन, केही कुरा पनि स्वतः उत्पन्न हुँदैन, अटोमेटिकली केही पनि हुँदैन, र कुनै पनि व्यक्ति अनायासमा हराउँदैन र फेला पर्दैन। हाम्रो परमेश्वर स्वर्गमा हुनुहुन्छ र उहाँले जे चाहनुहुन्छ त्यही नै गर्नुहुन्छ। परमेश्वर सारा सृष्टिमाथि पूर्णतया सार्वभौम हुनुहुन्छ। गॉड इज एब्सोल्युटली सोभरिन ओभर अल क्रिएसन। उहाँ राजा हुनुहुन्छ, उहाँले सबै कुरामा शासन गर्नुहुन्छ, परमेश्वरले सबै कुरालाई नियन्त्रण गर्नुहुन्छ र कुनै पनि कुराले उहाँको उद्देश्यलाई विफल पार्न सक्दैन। परमेश्वर परम भलाइको लागि अन्य कुनै शक्तिसित सङ्घर्ष गरिराख्नु भएको छैन। उहाँ शैतानसँग, भाग्यसँग, यो संयोगसित पनि लडिराख्नु भएको छैन। परमेश्वर पूर्णतया सार्वभौम हुनुहुन्छ र उहाँको इच्छा सधैँ पुरा हुन्छ। अनि यो कुरा हामी बाइबलमा योसेफको जीवनमा स्पष्ट देख्छौँ। योसेफले केही वर्षमै अत्याधिक परीक्षा र चुनौतीहरूको सामना गर्नु पर्यो। उसका आफ्नै दाजुभाइले उसलाई बेचिदिए, मालिकको पत्नीले उनलाई फँसाएर अन्यायपूर्ण रूपमा व्यवहार गरे र जेलमा कोचे। परमेश्वरमा आशा नराख्ने धेरै मानिसहरूले यस प्रकार यस्तो अवस्थामा हार खान सक्छन्, गिभ अप गर्न सक्छन्, अनि त्यसले मानिसहरूलाई गहिरो निराशातिर र आत्महत्या गर्ने सोचसम्म पनि पुर्याउन सक्छ। तर परमेश्वरमा आशा राख्ने र उहाँको प्रबन्धलाई आफ्नो भलाइको लागि काम गर्दैछ भन्ने विश्वास राख्नेहरू साँचो विश्वासमा स्थिर रहन्छ। लगभग 13 वर्षको कठिनाई र अनेक उतार चढाएपछि परमेश्वरको प्रबन्ध अन्तर्गत योसेफ झ्यालखानाको एउटा दासबाट मिश्रको दरबारको प्रधानमन्त्रीसम्म बनेको हामी देख्छौँ। लाउनुहोस् आज हामी योसेफको झ्यालखानादेखिको दरबारसम्मको यो अद्भुत इन्ट्रेस्टिङ रोचक यात्रालाई हामी विचार गरौँ। यो यात्रा उत्पत्ति 40 र 41 अध्यायमा वर्णन गरिएको छ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा उत्पत्ति 40 अध्याय पल्टाउनुहोस्। उत्पत्तिको पुस्तक बाइबलको पहिलो पुस्तक हो। हामी यस पुस्तकबाट परमेश्वरको वचन धारावाहिक रूपमा अथवा श्रृङ्खलाबद्ध तरिकाले हेर्दै आइरहेका छौँ र आज हामी 40 अध्यायमा आइपुगेका छौँ र 41 अध्यायसम्म हामी हेर्नेछौँ। म अहिले केवल 40 अध्याय पढ्नेछु र हामी पछि 41 अध्यायमा फर्केर केही पदहरू पुनः पढ्नेछौँ। 40 अध्याय। केही समयपछि मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउनेले आफ्ना मालिक मिश्रका राजाको विरुद्धमा अपराध गरे। फारो आफ्ना यी दुई अधिकृतहरू अर्थात् मुख्य पियाउने र मुख्य पकाउनेसँग क्रोधित भए। उनीहरूलाई अङ्गरक्षकका कप्तानको घर अर्थात् झ्यालखानाको पहरामा हालिदिए। योसेफ पनि त्यहीँ नै थुनामा थिए। अङ्गरक्षकका कप्तानले उनीहरूलाई योसेफको जिम्मामा राखिदिए र तिनले उनीहरूको रेखदेख गर्थे। केही समयसम्म उनीहरू पहरामा नै बसे। एकपल्ट एकै रात झ्यालखानामा परेका मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउने दुवैले आफ्नो अर्थ भएका सपना देखे। बिहान आउँदा योसेफले उनीहरूलाई अफसोस गरिरहेका देखे। यसकारण तिनले आफ्ना मालिकको कैदमा रहेका फारोको ती दुई अधिकृतहरूलाई सोधे, आज किन तपाईँहरूको मुख दुखी छ? उनीहरूले तिनलाई भने, हामीले सपना देख्यौँ तर तिनको अर्थ खोलिदिने कोही पनि छैन। योसेफले उनीहरूलाई भने, सपनाको अर्थ त परमेश्वरकै हातमा हुँदैन र मलाई तपाईँहरूको सपना बताउनुहोस्। तब मुख्य पियाउनेले चाहिँ आफ्नो सपना योसेफलाई यसरी बताए, मेरो सपनामा मेरो सामुन्ने एउटा दागको बोट थियो। दागको बोटमा 3 हाँगाहरू थिए। त्यसमा टुसा पलाएपछि फुलहरू पनि ढकमक्क लागे र दागका झुप्पाहरू लटरम्म भएर फाके। फारोको कचौरा मेरो हातमा थियो र मैले दागली निचोरेर फारोको कचौरामा हालेँ र त्यो कचौरा फारोको बाहुलीमा टक्र्याए। योसेफले उनलाई भने, यसको अर्थ यही हो, 3 हाँगाहरू भनेको 3 हो। 3 दिनभित्रै फारोले तपाईँको शिर ठाडो पारिदिनुहुनेछ र फेरि तपाईँको आफ्नो काम दिनुहुनेछ र तपाईँ अघि उहाँका मुख्य पियाउने हुँदा जस्तै फेरि फारोको कचौरा उहाँको बाहुलीमा टक्राउनुहुनेछ। तर जब तपाईँको भलो हुनेछ तब मलाई पनि सम्झनुहोला। कृपा गरी फारोसँग मेरो विषयमा कुरा उठाएर मलाई यस झ्यालखानाबाट निकालिदिनु होला, किनकि मलाई वास्तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्याइएको र यहाँ पनि झ्यालखानामा पर्ने काम मैले केही गरेको थिइनँ। सपनाको अर्थ असल भएको देखेर मुख्य पकाउनेले पनि योसेफलाई भने, मैले पनि एउटा यस्तो सपना देखेँ। मेरो टाउकोमा रोटीका 3 टोकरी थिए। माथिल्लो टोकरीमा फारोको निम्ति पकाएका अनेक किसिमका खानेकुरा थिए तर मेरो टाउकोमा भएको टोकरीबाट चराहरूले ठुङ्गी ठुङ्गी खाइरहेका थिए। योसेफले भने, यसको अर्थ यही हो, 3 टोकरीहरू चाहिँ 3 हो। 3 दिनभित्रै फारोले तपाईँको शिर उडाइदिनुहुनेछ र तपाईँलाई रुखमा झुन्ड्याइदिनुहुनेछ र चराले तपाईँको मासु ठुङ्गी ठुङ्गी खानेछन्। 3 फारोको जन्मदिन थियो। त्यस दिन उनले आफ्ना सबै अधिकृतहरूलाई भोज दिए र यी अधिकृतहरूका अघि ल्याएर उनले मुख्य पियाउने र मुख्य पकाउनेलाई खडा गरे। उनले मुख्य पियाउनेलाई चाहिँ आफ्नै काममा फेरि नियुक्त गरे र यिनले फारोलाई कचौरा टक्राउने गरे। तर योसेफले उनीहरूका सपनाको अर्थ खोलिदिए चाहिँ मुख्य पकाउनेलाई चाहिँ फारोले झुन्डाइदिए। तापनि मुख्य पियाउनेले योसेफलाई सम्झेनन् तर तिनलाई बिर्सिहाले। उत्पत्ति 40 र 41 अध्यायबाट आज हामीले सिक्न सक्ने एउटा मुख्य विचार त मुख्य सन्देश मुख्य कुरा यो छ, यो हामीले सधैँ परमेश्वरमा भरोसा राख्नुपर्छ किनकि उहाँले हाम्रो भलाइ र उहाँको महिमाको लागि हाम्रो जीवनका हरेक पक्षलाई सार्वभौमिकता पूर्वक नियन्त्रण गर्नुहुन्छ। हामीले सधैँ परमेश्वरमा भरोसा राख्नुपर्छ, किनकि उहाँले हाम्रो भलाइ र उहाँको महिमाको लागि हाम्रो जीवनको हरेक पक्षलाई सार्वभौमिक रूपमा नियन्त्रण गर्नुहुन्छ, सार्वभौमिक रूपमा अथवा सार्वभौमिकतापूर्वक नियन्त्रण गर्नुहुन्छ। हामीले सधैँ परमेश्वरमा भरोसा राख्नुपर्छ, किनकि उहाँले हाम्रो भलाइ र उहाँको महिमाको लागि हाम्रो जीवनको हरेक पक्षलाई सार्वभौमिक रूपमा नियन्त्रण गर्नुहुन्छ। तपाईँले लेखिसक्नु भएको छैन, म फेरि दोहोऱ्याउन चाहन्छु, हामीले सधैँ परमेश्वरमा भरोसा राख्नुपर्छ, किनकि उहाँले हाम्रो भलाइ र उहाँको महिमाको लागि हाम्रो जीवनको हरेक पक्षलाई सार्वभौमिक रूपमा नियन्त्रण गर्नुहुन्छ। वान मेन बिग आइडिया वी क्यान लर्न फ्रम जेनेसिस च्याप्टर 40 and 41 इज दिस, वी सुड ट्रस्ट गड अलवेज फर ही सोभरेनली गभर्न्स एभ्री एस्पेक्ट अफ आवर लाइफ्स फर आवर गुड एन्ड हिज ग्लोरी। हामीले सधैँ परमेश्वरमा भरोसा राख्नुपर्छ, किनकि उहाँले हाम्रो भलाइ र उहाँको महिमाको लागि हाम्रो जीवन हरेक पक्षलाई सार्वभौमिक रूपमा नियन्त्रण गर्नुहुन्छ। यो सत्यता योसेफको जीवनमा अत्यन्त स्पष्ट रूपमा देखिन्छ। योसेफ खाल्टोमा फालिए, मिस्रमा बेचिए, मालिकी पत्नीले उसको परीक्षा गरे, झुटो आरोप लगाइयो, जेलमा थुनिए र अन्तत योसेफलाई परमेश्वरले दरबारमा एक प्रधानमन्त्रीको रूपमा उचाल्नुभयो। तर पनि योसेफले यी सबै परिस्थिति भएर गइरहँदाखेरि परमेश्वरमा भरोसा राखे। उसले परमेश्वरमा भरोसा राख्नुको एउटा कारण भनेको, योसेफलाई राम्रोसँग थाहा थियो कि परमेश्वर सार्वभौम हुनुहुन्छ, उहाँ सृष्टिको राजा हुनुहुन्छ, उहाँ शासक हुनुहुन्छ। गड इज द क्याप्टन अफ अल क्रिएसन। परमेश्वरले सबै कुरा आफ्नो इच्छा अनुसार नियन्त्रण गर्नुहुन्छ, मानिसहरूले देख्ने सपनाहरू समेत। र आजको खण्डमा हामी यहाँ विशेष गरी दुईवटा सपनाहरूको बारेमा हामी अध्ययन गर्नेछौँ। पहिलो दुईवटा सपनाहरू उत्पत्ति 40 अध्यायमा पाइन्छ भने दोस्रो दुईवटा सपनाहरू 41 अध्यायमा पाइन्छ। पहिलो दुईवटा सपनाहरू 40 अध्यायमा पाउँछौँ, जहाँ फारोको मुख्य पियाउने र मुख्य पकाउनेले देखेका सपनाहरू छन् भने दोस्रो दुईवटा सपनाहरू फारो आफैले देखेका सपनाहरू हुन्। सो यी सपनाहरू र तिनीहरूको अर्थहरू विचार गर्नुभन्दा अघि हामी सपनाहरूको बारेमा केही कुरा विचार गरौँ। म सपनाहरूको बारेमा केही कुरा स्पष्ट पार्न चाहन्छु। मैले भनिरहेको छु कि परमेश्वर सार्वभौम हुनुहुन्छ, उहाँ मानिसको सबै अफेयर्समाथि उहाँ नियन्त्रणमा हुनुहुन्छ, र मानिसले देख्ने सपनाहरू समेत परमेश्वरको सार्वभौम योजना, उहाँको प्रोभिडेन्स, उहाँको प्रबन्ध अन्तर्गत पर्दछ। तर यसको अर्थ यो होइन कि सबै सपनाको अर्थ हुन्छ, सबै सपनाले अर्थ राख्छ। धेरै सपनाहरू, प्रायःजसो धेरै सपनाहरू हाम्रो दिनभरिको हाम्रो त्यो अनुभव, हाम्रो चाहना, हाम्रो चिन्ताहरूको प्रतिबिम्ब मात्र हुन्। यी हाम्रो सपनाहरूले प्रायः हाम्रो दैनिक सोच, हाम्रो आकाङ्क्षा र चिन्ताहरूलाई दर्शाइरहेको हुन्छ। र परमेश्वरले आफ्ना मानिसहरूसँग सञ्चार गर्ने सामान्य तरिका सपना होइन भने हामीले बुझ्न आवश्यक छ। सो बाइबलमा पनि सपनाहरू सामान्य त्यो संसारको कमन त्यो मेथड अफ मिन्स अफ कम्युनिकेसन, सामान्य त्यो संसारको विधिको रूपमा दिएको छैन। बाइबलमा पनि सबैले सपना देखेका छैनन्, सबैको जीवनलाई परमेश्वरले सपनाद्वारा गाइड गर्नुभएको छैन। तर जतिले देखे त्यसको छुट्टै विशेषता छ, त्यसको छुट्टै महत्त्व छ। बाइबलमा पाइने सपनाहरू थोरै छन्, एकदमै थोरै छन्, र ती सपनाहरू उद्देश्यपूर्ण छन्, विशिष्ट र महत्त्वपूर्ण छन्। प्रियहरू, हामीले के विचार गर्नुपर्छ, के बुझ्नुपर्छ भने हामीले अहिले यतिखेर पुरानो करारको कुनै पुस्तकमा भएको एउटा घटनालाई हेरिरहेका छौँ। अनि यतिखेर जब यो घटना घट्यो, यतिखेर न त पुरानो करार लेखिएको थियो, न त नयाँ करार लेखिएको थियो। यसको अर्थ हामीले पुरानो र नयाँ करार बिनाको संसारलाई हेरिरहेका छौँ। यसको अर्थ हामीले परमेश्वरको त्यो फुल रेभुलेसन, परमेश्वरको त्यो सम्पूर्ण प्रकाश बिनाको संसारलाई हामी हेरिरहेका थियौँ। जतिखेर परमेश्वर आफ्ना मानिसहरूसँग विभिन्न तरिकाले बोल्नुहुन्थ्यो, ती तरिकाहरूमध्ये एउटा भनेको सपना पनि थियो। तर यी आखिरी दिनहरूमा उहाँ आफ्नो पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। आज हामीसँग सम्पूर्ण बाइबल छ, हामीसँग पुरानो करार र नयाँ करार दुवै छ, र यदि परमेश्वर हाम्रो जीवनलाई मार्ग निर्देशन गर्न चाहनुहुन्छ भने उहाँले यो काम यस पुस्तकद्वारा गर्नुहुनेछ, बाइबल। सो इट्स इम्पोर्टेन्ट द्याट यु ह्याभ यो बाइबल विथ यु, तपाईँसँग बाइबल हुन आवश्यक छ। त्यस कारणले गर्दाखेरि बाइबलले स्पष्ट रूपमा उहाँ कस्तो हुनुहुन्छ, परमेश्वर कस्तो हुनुहुन्छ, उहाँको इच्छा के हो भन्ने कुरा बताउँदछ बाइबलले। त्यसैले हामीले बाइबललाई नियमित रूपमा पढ्नुपर्छ ताकि परमेश्वरको इच्छा हाम्रो जीवनमा बुझ्न सकियोस्, र उहाँको इच्छाहरूमध्ये एक भनेको हाम्रो पवित्रता हो। उहाँको धेरै इच्छाहरू छन् र उहाँको इच्छा तपाईँ जान्न चाहनुहुन्छ भने बाइबल खोल्नुहोस् र अध्ययन गर्नुहोस्। अब हामी सपनाहरूलाई हेरौँ। फारोको दुईजना नोकर थिए, मुख्य पियाउने र मुख्य पकाउने। यी दुवैले फारोको विरुद्ध अपराध गरे जसका कारण फारोले उनीहरूलाई जेलमा थुनिदिए, जहाँ योसेफ पनि थुनामा थिए। तर फरक के छ भने यी दुई फारोका नोकरहरू आफ्नो अपराधको कारण जेलमा परेका थिए भने योसेफ परमेश्वरप्रतिको आफ्नो विश्वास योग्यताका कारण जेलमा परेका थिए। र एकपल्ट एकै रात झ्यालखानामा परेका मिश्रका राजाका ती मुख्य पियाउने र मुख्य पकाउने दुवैले आफआफ्नो अर्थ भएका सपना देखे। बिहान आउँदा योसेफ उनीहरूलाई अफसोस गरिरहेको देखे, यसकारण तिनले आफ्नो मालिकको कैदमा रहेका फारोको ती दुई अधिकृतहरूलाई सोधे, आज किन तपाईँहरूको मुख दुखी छ? तपाईँले एउटा कुरा विचार गर्नुभयो, योसेफ यतिखेर आफै जेलमा थिए, तर उसले भोगिरहेको कठिनाइको बावजुद ऊ अरूको वास्ता गर्न जान्छ, ऊ आफ्नो कष्टको बावजुद अरूहरूको ऊ सेवा गर्न तत्पर हामी देख्न तत्पर रहेको देख्दछौँ। र सामान्यतया जब हामी कष्टमा हुन्छौँ, हामी जब हाम्रो जीवनमा सङ्घर्ष हुन्छ, हामी जब कुनै परिस्थिति भएर गइरहेको हुन्छौँ, हामी प्राय आफूप्रति धेरै केन्द्रित हुन्छौँ। हामी हाम्रो सबैले हाम्रो वास्ता गरिदिएको, हामीलाई सोधिदिएको, हामीलाई चलाइदिएको, हामीलाई भिजिट गरिदिएको हामी चाहन्छौँ। तर योसेफको आचरण फरक थियो। जेलमा हुँदा पनि उसले अरूहरूको सेवा गरे, उनले तिनीहरूको न्याउरो अनुहार देखे र सोधे, के तपाईँहरू सन्चै हुनुहुन्छ? म तपाईँहरूको लागि के गर्न सक्छु? इज देयर एनिथिङ आई क्यान डु फर यु? सो प्रिय मित्रहरू, तपाईँले अन्य विश्वासीहरूलाई यस्ता प्रश्नहरू सोध्नुभएको, हालखबर सोध्नुभएको अन्तिमपल्ट कहिले थियो? जब तपाईँले चर्चका कोही विश्वासीलाई अनुपस्थित देख्नुभयो, वा तपाईँले चर्चको कुनै विश्वासी सङ्घर्ष गरेर तपाईँले थाहा पाउनुभयो, कि तपाईँले उनीहरूको अवस्था बुझ्न प्रयास गर्नुभयो, तपाईँले उनीहरूलाई विश्वासको परिवारको रूपमा, आफ्नै परिवारको दाजु भाइ दिदी बहिनीको रूपमा हेर्नुभयो? यो चाहिँ प्रभुको जन भएर अरू जो प्रभुको जनहरू थिएनन् उनीहरूको आफ्नो कष्टमा पनि सेवा गर्न समर्पित थिए। हामी पनि पक्कै पनि हाम्रो कष्टको बावजुद पनि हामीले अरूहरूको सेवा गर्नुपर्छ, विशेष गरी आफ्नै घरनाका करारीय समुदायमा रहेका मानिसहरूको हामीले वास्ता गर्नुपर्ने हुन्छ। योसेफले आफ्नो जेलको अवस्थाको बावजुद अन्य कैदीहरूको सेवा गरेर मुख्य पियाउने र मुख्य पकाउनेले योसेफलाई उनीहरूको सपना बताए। चालिस अध्याय आठ पदले भन्छ, उनीहरूले तिनलाई भने, हामीले सपना देख्यौँ तर तिनको अर्थ खोलिदिने कोही पनि छैन। योसेफले उनीहरूलाई भने, सपनाको अर्थ त परमेश्वरको हातमा हुँदैन र, मलाई तपाईँहरूको सपना बताउनुहोस्। यो प्रश्न एक आलङ्कारिक प्रश्न हो, यसलाई रेटोरिकल क्वेसन भन्छ अङ्ग्रेजीमा, आलङ्कारिक प्रश्न। सो यस्तो प्रकारको प्रश्नको उत्तर प्रश्नभित्रै निहित हुन्छ, प्रश्नमै उत्तर छ। नकारात्मक प्रश्नको उत्तर जहिले पनि सकारात्मक हुन्छ, रेटोरिकल क्वेसनमा अर्थात् आलङ्कारिक प्रश्नमा, र सकारात्मक प्रश्नको उत्तर जहिले पनि नकारात्मक हुन्छ। र यस अवस्थामा प्रश्न के छ? नकारात्मक छ। सपनाको अर्थ त परमेश्वरको हातमा हुँदैन र, यसको निहित सकारात्मक उत्तर हुन्छ, हो, सपनाको अर्थ त परमेश्वरको हातमा हुन्छ। सो यसले यही देखाउँदछ कि योसेफले राम्रोसँग बुझेका छन् कि यदि परमेश्वरले सपनाको अर्थहरू खोलिदिनु भएन भने कसैले पनि सपनाको अर्थ बुझ्ने छैनन्। त्योभन्दा बढी त यसले के बुझेको छ भने सपना दिनुहुने पनि परमेश्वर हुनुहुन्छ र सपनाको अर्थ पनि परमेश्वरसँग छ। जो फारोका नोकरहरूले देखेका त्यो सपनाहरू योसेफले देखेको सपना जस्तै परमेश्वरबाट आएका हुन् भन्ने योसेफलाई थाहा छ। तर योसेफ सपनाको अर्थ त्यो खोल्न सक्ने आफ्नो त्यो क्षमताबारे घमण्ड गर्दैन, बरु परमेश्वरमा आफ्नो पूर्ण भरोसा राख्छ। संक्षेपमा भन्नुपर्दाखेरि योसेफले तिनीहरूलाई आफूले तिनीहरूले कहिले नसुनेको परमेश्वरसित परिचय गराइरहेका छन्। तपाईँलाई थाहा छ मिश्रका मानिसहरूलाई यहोवा परमेश्वरको बारेमा थाहा थिएन अहिलेसम्म। मलाई लाग्छ योसेफले यतिखेर सुसमाचार सुनाइरहेका छन्, सुसमाचार सुनाउने यो एउटा दाउले मौका छोपिरहेका छन्। र झारखण्डमा रहेका कैदीहरूले आफ्नो सपनाहरू योसेफलाई सुनाए र तिनले तिनको अर्थ बताइदिए। र उनले पहिलो मुख्य पियाउनेलाई भने पदहरू 13-15 हेर्न सक्नुहुन्छ तपाईँहरू। 3 दिनभित्रै फारोले तपाईँको शिर ठाडो पारिदिनुहुनेछ र फेरि तपाईँको आफ्नो काम दिनुहुनेछ र तपाईँ अघि उहाँका मुख्य पियाउने हुनुहुँदा जस्तै फेरि फारोको कचरो उहाँको बाहुलीमा टक्र्याउनुहुनेछ। तर जब तपाईँको भलो हुनेछ तब मलाई पनि सम्झनुहोला। कृपा गरी फारोसँग मेरो विषयमा कुरा उठाएर मलाई यस झ्यालखानाबाट निकालिदिनु होला, किनकि मलाई वास्तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्याएको र यहाँ पनि झ्यालखाना पर्ने काम मैले केही गरेको थिएन। योसेफ थाहा छ ऊ निर्दोष छ भन्ने कुरा, अनि योसेफ केही हदसम्म आशावादी छ। सायद यो नोकर उसलाई सम्झ्यो भने र उसको कुरा फारो कहाँ पुर्याइदियो भने सायद योसेफ पनि झ्यालखानाबाट छुटकारा पाउन सक्छ। त्यसकारण योसेफले उसलाई अनुरोध पनि राखे। सो यो मुख्य पियाउनेको सपनाको अर्थ एकदमै सकारात्मक थियो। यो देखेर मुख्य पकाउनेले पनि आफ्नो सपना योसेफलाई बताइदिए र त्यसको अर्थ योसेफले यसरी बताइदिए। पद 19, 3 दिनभित्रै फारोले तपाईँको शिर उडाइदिनुहुनेछ र तपाईँलाई रुखमा झुन्ड्याइदिनुहुनेछ र चराले तपाईँको मासु ठुङ्गी ठुङ्गी खानेछ। योसेफको लागि पहिलो सपना व्याख्या गर्न एकदमै सजिलो भएको हुनुपर्छ, किनकि यो सपनाको अर्थ के थियो? एकदमै सकारात्मक थियो, उत्साहजनक थियो। यस्तो राम्रो खबर सुनाएकोमा प्रायले उपहार पनि दिन्छ, इनाम पाउने योग्यको खबर थियो। तर अर्को सपना एकदमै नकारात्मक थियो, भयावह थियो। तर पनि योसेफले नडराइकन सम्पूर्ण सत्य साहसका साथ सुनाइदियो। योसेफबाट हामीले सिक्नुपर्ने एउटा पाठ यहाँ के छ भने हामीले सत्यतालाई निडर साथ बोल्नुपर्छ। आज हामी सपना अर्थ खोल्नेहरू होइनौँ पक्कै पनि, तर हामी सबैजना ख्रिस्टका सबै चेलाहरू यस पुस्तकको अर्थ खोलिदिनेहरू हौँ। यो पुस्तक बाइबल परमेश्वरको वचनको हामी अर्थ खोलिदिनेहरू, हामी सबैजना इन्टरप्रेटरहरू हौँ, हामी सबैजना व्याख्याकारहरू हौँ। हामी प्रत्येक क्रिस्चियनले परमेश्वरको वचनमा लेखिएको कुरा हामीले बताउन सक्नुपर्छ। परमेश्वरले हामीलाई हाम्रो साथीभाइहरू छर छिमेकीहरूलाई भन्न चाहनुभएको कुरा यस पुस्तकमा देखिदिनु भएको छ। यसले स्पष्ट रूपमा बताउँदछ, पुस्तकले स्पष्ट रूपमा बताउँदछ कि हाम्रा छिमेकीहरूले पश्चाताप गर्नुपर्छ र ख्रिस्टमाथि भरोसा गर्नुपर्छ, किनभने परमेश्वरको न्याय आउँदैछ, अनन्त नर्कको आगो तन्किरहेको छ। तर प्रियहरू, के हामीले यो पुस्तकमा भएको यो सुसमाचारको सत्यतालाई निडरतापूर्वक बताइरहेको छौँ, सुनाइरहेको छौँ? यदि हामीहरू प्रचारकहरू छौँ भने के हामी परमेश्वरको प्रेमको बारेमा मात्र प्रचार गरिरहेको छौँ र उहाँको न्यायको बारेमा कहिले पनि प्रचार नगर्ने? पापीहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्छ भन्नु सजिलो छ, यसुले तपाईँलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा तपाईँ झ्यालबाट चिच्याउन सक्नुहुन्छ, नो प्रब्लम। यसुले तपाईँलाई प्रेम गर्नुहुन्छ भने तपाईँले मञ्चबाट प्रचार गर्न सक्नुहुन्छ, वा यसुले तपाईँलाई प्रेम गर्नुहुन्छ भन्ने त्यो लेखिएको टिसर्ट लगाएर तपाईँ हिँड्न सक्नुहुन्छ, कसैले तपाईँलाई केही पनि भन्दैन। तर के तपाईँ समान दृढताको साथ, कन्भिक्सनको साथ परमेश्वरले पापलाई र पापी दुवैलाई घृणा गर्नुहुन्छ भनेर प्रचार गर्नुहुन्छ? कि तपाईँ परमेश्वरको क्रोधको बारेमा पनि कुरा गर्नुहुन्छ? कि तपाईँहरू केवल कि समृद्धिको बारेमा मात्र बोल्नुहुन्छ, समृद्धिको बारेमा त र दुःख कष्टको कुरा गर्न हिचकिचाउनुहुन्छ। धेरैले आज सँगैको बारेमा प्रचार गर्न एकदमै उत्सुक हुन्छन्, तर पवित्रताको आवश्यकताको बारेमा कमैले प्रचार गर्छन्। स्वर्गको बारेमा प्रचार गर्नु सजिलो हुन्छ, तर नर्कको बारेमा पनि हामीले पापीहरूलाई चेतावनी दिनुपर्छ, हामीले सम्पूर्ण सत्यता प्रचार गर्नुपर्छ। यो मुख्य पियाउनेको सन्देश प्रचार गर्न सजिलो छ, मुख्य पकाउनेको सन्देश प्रचार गर्न गाह्रो छ। एकजना प्रभुको जन जेम्स बोइसले एकपटक यसरी भनेका थिए कि धेरै प्रचारकहरू आफ्नो चर्चको अगाडि उभिएर हामी सबै आदमको पति सन्तान हौ, भङ्ग गरेको परमेश्वरको त्यो तोडिएको व्यवस्थाको श्राप अन्तर्गत छौँ र हामीले साँच्चै योग्य भएको कुरा हामीले पाएका भए हामी सबै नरकमा पुग्ने थियौँ भन्ने घोषणा गर्न डराउँछन्। त्यो नरक जसलाई परमेश्वरले पापी र दण्ड दिन तयार पार्नुभएको छ। धेरै तथाकथित प्रचारकहरू जेम्सले दिएको वर्णनसँग मेल खान्छ र यो एकदम दुःखलाग्दो कुरा हो। ती प्रचारकहरूलाई जसले परमेश्वरको प्रेमको बारेमा मात्र प्रचार गर्छ तर परमेश्वरको क्रोधलाई व्यवस्था गर्छ, तिनीहरू प्रचारक होइनन्। पावलले गलाती 1:10 भने चाहिँ यदि म अझै मानिसहरूलाई खुसी पार्ने प्रयास गर्दैछु भने, जस्तै बाइबलको कठिन सत्यताहरू, परमेश्वरको क्रोध, दुःखको कष्टको अपरिहार्यता, चेलापनले एउटा चेला सुकाउनु पर्ने मूल्य, नरक र अनन्त त्यो न्यायको प्रचार नगरिकन मानिसहरूलाई खुसी पार्ने प्रयास गर्दैछु भने म ख्रिस्टको सेवक हुन सक्दिनँ। कारण मेरो सहकर्मी प्रचारकहरू हामीले परमेश्वरको सम्पूर्ण परामर्श, सम्पूर्ण सत्यता प्रचार गर्नुपर्छ। वी मस्ट प्रिच द होल काउन्सिल अफ गड, चाहे त्यो अलोकप्रिय होस् वा चुनौतीपूर्ण होस्। युसेफको सन्देश पनि अलोकप्रिय थियो, त्यति लोकप्रिय थिएन। युसेफले एकदमै तितो सत्य सुनाउनु पर्यो र उसले सुनायो। युसेफले तिनीहरूलाई सपनाको अर्थ बताइदियो, युसेफले सत्य बोले र तेस्रो दिनमा सबै कुरा युसेफले भने जस्तै भयो। मुख्य पियाउने आफ्नो काममा पुनर्नियुक्त भए र मुख्य पकाउने चाहिँ पकाउनेलाई चाहिँ फारोले झुन्ड्याइदिए। तर त्यहाँ एउटा समस्या भयो, मुख्य पियाउनेले युसेफलाई बिर्सी पठाए। पद 23 तापनि मुख्य पियाउनेले युसेफलाई सम्झेनन् तर तिनलाई बिर्सिहाले। युसेफले भरोसा गरेको थियो, आश गरेको थियो कि यो मानिसले मेरो बारेमा केही भनिदिन सक्छ र म पनि यस ठाउँबाट छुटकारा पाउन सक्छु। तर मुख्य पियाउनेले युसेफलाई बिर्स्यो। जब उसको जीवन पहिलेको अवस्थामा फर्कियो, ऊ आफ्नो जीवनमा अगाडि बढ्यो, तर युसेफलाई उसले बिर्स्यो। यहाँबाट हामीले सिक्नुपर्ने एउटा पाठ के हो भने, हामीले मानिसमा भरोसा गर्न छाड्नुपर्छ। मानिसहरू बिर्सिन्छन्, केहीले जानी बिर्सिन्छन्, बिर्सिन चाहेर बिर्सिन्छन्, कसैले बिर्सिन नचाहेर बिर्सिन्छन्, तर मानिसहरूले बिर्सिन्छन्। कतिपटक तपाईँले कसैलाई उसको बाचा सम्झाउँदा यसो भन्नुभएको सुन्नुभएको छ होला, ओहो माफ गर्नुहोस् मैले त भुसुक्कै बिर्सेछु। कतिले तपाईँलाई चिन्दैन भने, तपाईँलाई कहाँ देखिदिएको जस्तो लागिरहेको छ मलाई, ए अक्सर मानिसले बिर्सिन्छन्। हुन त आइएम सरी माफ गर्न मैले तपाईँलाई मैले बिर्सेँ भनेर भनेको पनि सुन्न पाउँदैन, किनकि मानिसहरूले बिर्सेर उनीहरू लापत्ता हुन्छन्, जीवनमा अगाडि बढ्छन्। तर परमेश्वरले कहिले पनि बिर्सनुहुन्न, परमेश्वरले कहिले पनि बिर्सनुहुन्न। God doesn't have short-term memory. परमेश्वरले कहिल्यै बिर्सनुहुन्न, यीशुले कहिल्यै बिर्सनुहुन्न। यीशुले भन्नुभयो, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। जब यीशुसँगै क्रुसमा झुन्ड्याएका चोरले उहाँलाई भन्यो, हे प्रभु, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्, रिमेम्बर मी। उहाँले त्यसलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दैछु, आजै तिमी मसित स्वर्ग लग्माउनेछौ। एन्ड गेस वाट, त्यो चोर येशु ख्रिस्टसँग स्वर्ग लोकमा छ। येशुले कहिल्यै बिर्सिनुहुन्न र विशेष गरी उहाँको सन्तानलाई उहाँले कहिले बिर्सिनुहुन्न। तपाईँको कष्ट, तपाईँको हृदय, तपाईँलाई त्यो तपाईँलाई बिर्सिएको भन्ने त्यो सङ्केत दिने वरपरका त्यो त्यो परिस्थितिहरूलाई नसुन्नुहोस् प्रियहरू, यसुले तपाईँलाई बिर्सिनुहुने छैन। त्यसैले प्रियहरू मानिसमा भरोसा नगर्नुहोस्, यसको साटो परमेश्वरमाथि भरोसा गर्नुहोस्। जीवनको हरेक परिस्थितिमा तपाईँ परमेश्वरमाथि भरोसा राख्नुहोस्, किनकि सबै परिस्थितिहरू परमेश्वरको प्रबन्ध अन्तर्गत छ चल्दछ। उहाँमा शरण लिनुहोस् र जस्तो सुकै अवस्थामा तपाईँ अहिले हुनु जहाँ हुनुहुन्छ उहाँतर्फ विश्वासमा फर्कनुहोस्। तपाईँलाई अहिलेको परिस्थितिबाट बाहिर निकाल्न मानिसहरूमाथि आशा नराख्नुहोस्। तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस्, परमेश्वरमाथि भरोसा राख्नुहोस् र उहाँलाई तपाईँको जीवनमा काम गर्न दिनुहोस्। परमेश्वरको कृपा तपाईँको जीवनमा, परमेश्वर कृपाले काम गरिरहेको छ, त्यसैले उहाँलाई तपाईँले सिक्नुपर्ने पाठ सिकाउन दिनुहोस्। तपाईँको वर्तमान अवस्था, तपाईँको वर्तमान कष्ट र तपाईँको वर्तमान रोगलाई त्यो पवित्रता र भक्तिको लागि त्यो त्यो प्रशिक्षणको भूमि बन्न दिनुहोस्, त्यो ट्रेनिङ ग्राउन्ड बन्न दिनुहोस्, जसरी योसेफको जीवनमा हामीले त्यो भएको देख्दछौँ। योसेफले झ्यालखानामा मानिसहरूलाई छाडेर परमेश्वरमाथि भरोसा गर्न सिकिरहेको छ। ती झ्यालखानामा बिताएका वर्षहरूमा योसेफले परमेश्वरमाथि अझ बढी भरोसा गर्न सिकेको छ। सायद उनले दिनहरू गन्थे होला, एक दिन भयो, दुई दिन भयो, दुई हप्ता भयो, दुई महिना भयो, तर खोइ सम्झेको खोइ। तर मुख्य पिउनेले योसेफलाई सम्झेन। ऊ आफ्नो मालिक अथवा फारोको सेवा गर्नमै व्यस्त भयो। दुई वर्ष बितिसकेपछि परमेश्वरको त्यो सार्वभौम समयअनुसार, परमेश्वरको प्रोभिडेन्स अनुसार परमेश्वर योसेफलाई त्यस झ्यालखानाबाट बाहिर निकाल्ने अर्को कदम चाल्नुभयो। उहाँले फारोलाई एउटा सपना दिनुभयो। 41:1-7 यसको पुरा दुई वर्षपछि फारोले एउटा सपना देखे। सपनामा उनी निल नदीको किनारमा उभिरहेका थिए। निल नदीबाट सातवटा खुब सप्रेका मोटा मोटा गाईहरू निस्केर आए र काँसको घारीमा चढ्न लागे। त्यसपछि अरू सातवटा हड्डी र छाला मात्र भएका दुब्ला दुब्ला गाईहरू निल नदीबाट तिनीहरूका पछि पछि निस्के र निल नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँग उभिए। ती हड्डी र छाला मात्र भएका दुब्ला दुब्ला गाईहरूले ती सातवटा सप्रेका मोटा मोटा गाईहरूलाई खाइहाले अनि फारो बिउजे। त्यसपछि उनी फेरि निदाए र अर्को एउटा सपना देखे। सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका थिए। त्यसपछि सेप्रा र पूर्वीय बतासले ओइलाएका अरू सातवटा अन्नका बालाहरू पसाए अनि ती सेप्रा बालाहरूले ती सातवटा असल र भरिला बालालाई निलिहाले अनि फारो बिउजे। त्यो सपना रहेछ भने उनलाई थाहा भयो। फेरि पनि मिश्रमा कोही पनि यो फारोको सपनाको अर्थ खोल्न सक्ने थिएन र फारो यस कारणले गर्दाखेरि अति धेरै दुखित भए, अफसोसमा परे, चिन्तित भए। यो सपना गर्दा एकदमै हि वाज भेरी मच ट्रबल। तब यस घडीमा त्यो मुख्य पिउनालाई एकाएक योसेफको याद आयो र उनले फारोलाई उनले थुनामा हुँदा कसरी योसेफले थुनामा हुँदा कसरी उसको आफ्नै सपनाको अर्थ खोलिदियो भनेर फारोलाई बताए र ठ्याक्कै त्यस्तो भएको कुरा फारोलाई बताइसके। फाइनली मुख्य पियाउनेले योसेफलाई सम्झे। अब यसो हेर्दाखेरि प्रतीक्षाको घडी अन्त भएपछि देखिन्छ योसेफ अब झ्यालखानाबाट बाहिर निस्किन भयो। यो मुख्य पियाउनेले अब अचानक योसेफलाई सम्झेको कारण होइन, तर न त योसेफको भाग्यले गर्दा अब योसेफ बाहिर निस्किने भएको, यो दैव संयोग भइरहेको छैन। यहाँनिर यहाँ कुनै संयोगका भाग्यको भूमिका भइरहेको छ, खेल भइरहेको छैन। यहाँ परमेश्वरको प्रबन्ध अनुसार सबै कुरा भइरहेको छ। परमेश्वरको प्रबन्ध अन्तर्गत योसेफको झ्यालखानाबाट बाहिर निस्किने अब समय आएको छ। यहाँ हामीले परमेश्वरको सार्वभौम त्यो इच्छा, उहाँको प्रबन्ध, उहाँको सार्वभौमिकताबारे सिक्नुपर्ने एउटा मुख्य पाठ के छ भने परमेश्वरको प्रबन्ध, परमेश्वरको सार्वभौम इच्छा अप्रतिरोध्य छ भन्नुको यो इन्कार गर्न नसकिने खालको छ, यो रोक्न नसकिने खालको छ, थाम्न सकिँदैन, छेक्न सकिँदैन। ईश्वरीय इच्छा अप्रतिरोध्य छ। परमेश्वरले जे चाहनुहुन्छ त्यही नै हुन्छ। परमेश्वरको कुनै पनि उद्देश्यलाई रोक्न सकिँदैन। जस्तो सुकै परिस्थितिमा पनि परमेश्वरको योजना पुरा हुन्छ, परमेश्वरको इच्छा पुरा हुनबाट कसैले केही पनि कुराले रोक्न सक्दैन. जब योसेफलाई झ्यालखानाबाट बाहिर निकाल्ने समय आयो, केहीले पनि उसलाई रोक्न सकेन. सबै कुरा योसेफको रिहाइको लागि, उसको छुटकाराको लागि मिलेर काम गर्यो. परमेश्वरको सार्वभौम योजनालाई, उहाँको परमेश्वरको इच्छालाई हामी एउटा सुनामीसँग अर्थात् एउटा ठुलो बाढीसँग तुलना गर्न सक्छौँ. जब बाढी आउँछ यसले आफ्नो उद्देश्य पुरा गर्छ. कुनै रुख, कुनै घर, कुनै मानिसले बाढीको सामना गर्न सक्दैन. परमेश्वरको सार्वभौम इच्छाले ठ्याक्कै त्यसरी नै काम गर्छ. र यहाँ त्यही भइरहेको छ. इट्स टाइम फर जोसेफ टु कम आउट. यो योसेफ बाहिर निक्लिने समय हो. र फारोले योसेफलाई आफ्नो सामु ल्याउन आदेश दिन्छ र भन्छ, मैले सुनेको छु कि तिमीले थुनामा परेका मेरा मुख्य पियाउनेको सपनाको अर्थ खोलिदेऊ रे, कि तिमी मेरो पनि सपनाको अर्थ खोलिदिन सक्छौ. त्यसपछि फारोलाई योसेफले कसरी जवाफ दिए, पदसोह्रमा हेर्नुहोस् न. पदसोह्रमा योसेफले फारोलाई भने, यस्तो ज्ञान त ममा छैन, तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ. फेरि पनि योसेफ सपना व्याख्या गर्ने आफ्नो क्षमतामा भरोसा गर्ने परीक्षा पर्दैन. उसले आफ्नो प्रतिभामा गर्व गर्दैन, बरु उसले निरन्तर परमेश्वरमाथि भरोसा राख्छ. योसेफ जान्दछ कि परमेश्वर राष्ट्रहरूमाथि सार्वभौम हुनुहुन्छ, र उहाँले आफ्नो मानिसहरूलाई सुरक्षा र सङ्घर्ष गर्न उहाँले राष्ट्रहरूलाई समेत चलाउनुहुन्छ. अनि त्यसपछि यहाँनिर फारोले आफ्नो सपना योसेफलाई सुनाउँदछ. अनि योसेफले यसको अर्थ 25-32 बताइदिन्छ. तब योसेफले फारोलाई भने, फारोको सपनाहरू एउटै हो, परमेश्वरले जे गर्न लाग्नुभएको छ सो फारोलाई प्रकट गर्नुभएको छ. ती सातवटा खुब सप्रेका मोटा मोटा गाईहरू 7 वर्ष, र ती सातवटा असल बालहरू पनि 7 वर्ष नै हुन्. सपना एउटै हो. तिनका पछि पछि आउने हड्डी र छाला मात्र भएको दुब्ला गाईहरू 7 वर्ष हुन्, र ती 7 वटा पूर्वीय बतासले हानेका सेप्रा बालहरू पनि अनिकालका 7 वर्ष हुन्. यो मैले फारोलाई निवेदन गरे जस्तै हो. आफूले गर्न लाग्नुभएको कार्य फारोलाई परमेश्वर देखाउनु भएको. मिश्र देशभरि जताततै 7 वर्षसम्म ठुलो सहकाल हुनेछ, तर त्यसपछि अनिकालका 7 वर्ष आउनेछन्, र मिश्रभरि त्यो सहकालको समय बिर्सिनेछ, र अनिकालले देश स्वाहा पार्नेछ. पछि आउने अनिकालले गर्दा देशमा भएको सहकालको याद रहनेछ, यादै रहने छैन, किनभने त्यो अनिकाल अति भयानक हुनेछ. फारोको यो सपना दोहोरिएको अर्थ चाहिँ यो परमेश्वरले निर्णय गरिसक्नुभएको छ, र परमेश्वरले चाँडै नै पुरा गर्नुहुनेछ. त्यसपछि योसेफले फारोको सपनाको अर्थ मात्र बताइदिन, उसले त्यो अनिकालको लागि समाधान पनि उसले समाधानबारे पनि बताइदिएको छ. त्यसपछि फारोले योसेफले फारोलाई एकजना प्रबन्धक नियुक्त गर्न सल्लाह दिन्छ, जसले अनिकालको तयारीको लागि अन्न सङ्कलन गर्न सक्छ, भण्डार गर्न सक्छ. र फारोले योसेफमाथि परमेश्वरको आत्मा भएको देख्छ, र उनले योसेफलाई नै त्यस प्रबन्धकको रूपमा अर्थात् प्रधानमन्त्रीको रूपमा नियुक्त गर्छ. अनि फारोले आफ्नो छाप औँठी आफ्नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गालामा सुनको सिक्री लगाइदिए. तिनलाई फारोले आफ्नो दोस्रो प्रशासक झैँ रथमा सवार गराए, र मानिसहरू तिनको अघि घुँडा टेकेर झुक भन्दै भनी कराउँदै हिँडे. यसरी फारोले तिनलाई सम्पूर्ण मिश्र देशभरि अधिकार दिए, र योसेफ मिश्र देशको प्रधानमन्त्री बने. साथै फारोले योसेफको नाउँ साफुनत पानेह राखे, र उनले तिनलाई उनका पुजारी पोथीपर्की छोरी आसनतसँग विवाह गरिदिए. योसेफ कहाँ थियो, अहिले कहाँ आइपुग्यो? कनान देशमा गोठालो गरिरहेको व्यक्ति अहिले त्यस समयको सबैभन्दा शक्तिशाली राष्ट्रको प्रधानमन्त्री बनाएछ. हाउ इज इट पोसिबल? यो कसरी सम्भव भयो? कथामा कसरी ट्विस्ट आयो? योसेफको जीवनमा कस्तो प्रकारको ट्विस्टहरू आयो तपाईँ देख्नुभयो? यसो हेर्दाखेरि योसेफले दिएको सपना कहिले पुरा हुन्छ जस्तो लागेको थिएन हामीलाई, किनकि योसेफले आफ्नो सपनाको अर्थ बताउन साथ उसको दाजुभाइहरूसँग रिसाएका थिए, र दाजुभाइले योसेफलाई मार्ने निर्णय गरे. परमेश्वरको प्रबन्ध अनुसार योसेफलाई उनीहरूले फेरि नमार्ने निर्णय गरे, बरु खाल्डामा फालिदिने विचार गरे, आफै मरोस् भनेर उनीहरूले छोडिदिए. पछि फेरि उनीहरूले मिश्र देशका व्यापारीहरूलाई बेचिदिए, मिश्र देश गइरहेका व्यापारीहरूलाई बेचिदिए। योसेफ मिश्रमा बेचिए, पोथीफरको घरमा बेचिए। पोथीफरको श्रीमतीले योसेफलाई परीक्षा गरे। योसेफ आफ्नो लुगा छाडेर भागे। त्यसपछि योसेफ झ्यालखानामा परे। यसो हेर्दाखेरि झ्यालखानासम्म आइपुग्दाखेरि सपना पुरा होला जस्तो देखिँदैन। झ्यालखानामा फेरि थोरै आशा पलाउँछ। फारोका अधिकारीहरू योसेफ परेको झ्यालखानामा पर्छ, योसेफ उनीहरूको सपनाको अर्थ खोलिदिन्छ। र मुख्य पियाउने आफ्नो काममा पुनर्नियुक्त हुन्छ, तर उसले योसेफलाई बिर्सिन्छ। फेरि सपना पुरा हुन्छ जस्तो देखिँदैन। तर अन्त त फेरि फारोले सपना देख्छ। मुख्य पियाउनेले फारोलाई योसेफको बारेमा सुनाउँछ, फारोले योसेफलाई जिकाउँछ, अनि योसेफले गरेर फारोको सपनाको अर्थ खोलिदिन्छ। तर फारोले ओके थ्याङ्क यू, कस्तो राम्रो इन्टरप्रिटेसन, राम्रो अर्थ खोलिदिनु भयो, धन्यवाद, र उसलाई फेरि जेलमा लगाएर राख भनेन। फारोले के देख्यो? योसेफमाथि परमेश्वरको आत्मा भएको देख्यो। अनि योसेफलाई नि फारोले प्रधानमन्त्री बनायो। र योसेफ अहिले उसँग शक्ति छ, श्रीमती पनि छ, र उसँग छोराछोरी पनि हुन्छ। एक समय मरिन्जेल दुःख पाइरहेको व्यक्ति अहिले सफलताको उच्च श्रेणीमा पुगिसकेको छ। जो मानिसहरू सफल हुन्छन् तिनीहरूले प्राय परमेश्वरलाई बिर्सिन्छन्। तर योसेफ भने अहिले पनि विश्वासिएका छन्। उनी आफ्नो दुःख र सफलता दुवैमा परमेश्वरप्रति एकदमै विश्वासिएका छन्। कष्टमा पनि विश्वासिएका थिए र अहिले सफलतामा पनि। सो जोसेफ वाज फेथफुल इन हिज सफरिङ एन्ड हिज सक्सेस। परमेश्वरले योसेफलाई बिर्सिनु भएन र योसेफले पनि परमेश्वरलाई बिर्सेनन्। यो उनको छोराहरूको नामाकरणमा एकदम स्पष्ट छ। 50-52 पदमा हेर्नुहोस् न तपाईँले। अनिकालका वर्ष आउन अघि ओनका पुजारी पोतिफोरकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मिसकेका थिए। जेठाको नाउँ योसेफले मनस्से राखे र तिनले भने, परमेश्वरले मेरा सबै कष्ट र मेरा बुबाको घरको सम्झना मलाई बिर्साउनु भएको छ। अर्कोको नाउँ तिनले एफ्राइम राखे र तिनले भने, परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनु भएको छ। पहिलो छोरा मनस्सेको अर्थ, परमेश्वरले मेरा सबै कष्ट र मेरा बुबाका घरको सम्झना मलाई बिर्साउनु भएको छ। सो मिश्रमा आशीर्वाद पाइरहेको बेला योसेफलाई कनानमा आफ्ना दाजुभाइहरूले दिएको त्यो सारा दुःखहरू परमेश्वरले बिर्साउनु भयो। दोस्रो छोरा एफ्राइमको अर्थ, परमेश्वरले मेरो कष्टको देशमा मलाई फलिफाप गराउनु भएको छ। अर्को शब्दमा योसेफ भन्छ कि परमेश्वरले चाहनुभयो भने कष्टको ठाउँ फलदायी बन्ने अथवा हुने ठाउँ बन्न सक्छ। यो फलदायिता वास्तवमा विवाह र बालबच्चा मात्र नभएर मिश्रको उद्धारमा परमेश्वरको त्यो हातको औजार हुनु थियो। र फारो सरी योसेफको पहिलो छोराको नाउँले परमेश्वरलाई आफ्नो प्रजालाई सुरक्षित राख्ने रूपमा झल्काउँछ भने दोस्रो नाउँले परमेश्वरलाई आफ्नो प्रजालाई आशीर्वाद दिने रूपमा देखाउँदछ। दुवै नाउँले परमेश्वरको महिमा गर्दछ किनभने योसेफले आफ्नो सफलताको श्रेय परमेश्वरलाई दिन्छन्। यी हिब्रू नाउँहरूले योसेफको परमेश्वरमा भएको विश्वासलाई देखाउँदछ। उसले आफ्नो दुःखमा पनि र आफ्नो सफलतामा पनि परमेश्वरलाई बिर्सिनन् नि। अनि तपाईँ नि के तपाईँ दुःखमा परमेश्वरलाई बिर्सिने परीक्षामा पर्नुहुन्छ? वा के तपाईँले आफ्नो सफलतामा उहाँलाई बिर्सिसक्नु भएको छ? कतै तपाईँले परमेश्वरलाई नै भुलेर सांसारिक थोकरमा रमाउन थाल्नुभएको त छैन? कतै परमेश्वरले दिनुभएको आशिषहरूको आनन्दमा तपाईँ हराउन थाल्नुभएको त छैन? के तपाईँहरूमध्ये कतिलाई संसारको सफलताले परमेश्वरबाट टाढा लगेको छ? तपाईँ 5 वा 10 वर्ष पहिले कहाँ हुनुहुन्थ्यो र तपाईँ अहिले कहाँ हुनुहुन्छ? यसो विचार गर्नुहोस् न, यसो विचार गर्नुहोस् न। ओके, तपाईँ ठान्नुहुन्छ कि तपाईँले जीवनमा जे जे हासिल गर्नुभएको छ त्यो सबै केवल तपाईँले आफ्नो मेहनतले कमाउनु भएको अर्थात् हासिल गर्नुभएको उपलब्धि हो? त्यो उपलब्धिहरूले तपाईँलाई आराधनामा परमेश्वरतर्फ फर्काउने बनाउनु साटो के तपाईँ आफैतिर फर्केर आफैलाई बधाई दिइराख्नु भएको छ? आई डिड इट, मैले गरेर देखाएँ। भनेर तपाईँ फुटानी लाउनुहुन्छ। मित्रहरू, परमेश्वरको इच्छा बिना, उहाँको प्रबन्ध बिना तपाईँ एक सेकेन्डको लागि पनि अस्तित्वमा रहन सक्नुहुन्न। तपाईँले कमाउने जमाउने पर कुरा, एकजना प्रभुको जन थोमस वाटसनले बडी अफ डिभिनिटी नामक पुस्तकमा यसो भनेका छन् कि यदि परमेश्वरको प्रबन्धलाई एक क्षणको लागि मात्र हटाइयो भने सबै प्राणीहरू बिलाएर पहिलेको शून्य अवस्थामा फर्किनेछन्। परमेश्वरको यो बुद्धिमानीपूर्ण प्रबन्ध बिना सारा संसारमा आराजकता र अस्तव्यस्तता उत्पन्न हुने थियो, सेना पराजित भई तित्तर बित्तर भए चाहिँ। परमेश्वरको प्रबन्धले हामी आनन्दित हुने हरेक कुरामा सान्त्वना र सद्गुण प्रदान गर्दछ। परमेश्वरको विशेष प्रबन्ध बिना हाम्रो लुगाले हामीलाई न्यानो पार्न सक्दैन थियो, हाम्रो भोजनहरूले हामीलाई पोषण दिन सक्दैन थियो। योसेफले सधैँ परमेश्वरमा भरोसा राखे, चाहे कष्टमा होस् वा सफलतामा। र अब 7 वर्षको सहकाल सकेपछि योसेफले मिश्रमा ठुलो मात्रामा खाद्य भण्डार गरे। जब 7 वर्षको अनिकाल सुरु भयो, अनिकाल यति गम्भीर थियो कि त्यहाँनिर मानिसहरूको खान सकियो र तिनीहरू अन्न किन्न योसेफ कहाँ आए। र अर्को हप्ता योसेफको दाजुभाइहरू पनि अन्न किन्नलाई मिश्रमा आउँछन्। तर आजलाई कथा यतिमै सकिन्छ। योसेफको जीवन हेर्दा तपाईँ सोच्न सक्नुहुन्छ, ओहो, योसेफ कति भाग्यमान रहेछ, कति लकी, हाउ लकी है। तर मित्रहरू, यो भाग्य अगेन फेरि यो संयोग थिएन, यो परमेश्वरको प्रबन्ध थियो, परमेश्वरको सार्वभौम योजना थियो, यो परमेश्वरको कृपा थियो। योसेफको कष्ट र सफलता समेत परमेश्वरको सार्वभौम योजनाको एक हिस्सा थिए। परमेश्वरले आफ्नो शक्ति देखाएर योसेफलाई झ्यालखानाबाट दरबारमा उचालेर उनलाई अनिकालको समयमा मिश्रमा त्यो खाद्यान्न व्यवस्थापन गर्ने लिडर बनाई धेरै जीवनहरू उहाँले बचाउनु भयो, जसमा याकुबको परिवार समेत समावेश थियो र जसको परिवारबाट अन्तत उद्धारकर्ता आउनेवाला हुनुहुन्थ्यो। प्रियहरू, यसको अर्थ योसेफको दुःख कष्टहरू व्यर्थ थिएन, न त उसको सफलता नै यो कथाको मुख्य उद्देश्य हो, मुख्य जोड हो। योसेफको दुःख कष्ट परमेश्वरको सार्वभौम लक्ष्यअनुसार, योजनाअनुसार उहाँको हातमा भएको एउटा उपकरण थियो, जसले योसेफलाई भविष्यमा उनले निभाउनु पर्ने भूमिकाको लागि तयार पार्दै थियो। एक टिप्पणीकारले भने, जसरी द वेल अफ टियर्स हेज प्रुभन टु बी द भ्याली अफ सोल मेकिङ, योसेफको जीवनमा आइपरेको कठिनाइ र कष्टले उसको चरित्र र उसको आत्मा, त्यो आत्माको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। कष्टले योसेफलाई अझ परिष्कृत गर्यो र अझ धेरै परिपक्व बनायो। परमेश्वरले योसेफको जीवनको प्रत्येक पक्षलाई नियन्त्रण गर्नुभयो, खाडलमा फ्याँकिँदादेखि झ्यालखानासम्म सबै कुरामाथि परमेश्वरले शासन गर्नुभयो। योसेफको सपना, तिनको दाजुभाइहरूको निर्णय, मिश्रका व्यापारीहरू, पोथीफर, तिनको पत्नी, झ्यालखाना, फारोको नोकरको सपना, फारोको सपना, मिश्रको अर्थशास्त्र, सबै कुरामाथि परमेश्वरले शासन गर्नुभयो। उहाँले सम्पूर्ण परिस्थितिलाई आफ्नो योजना पुरा गर्न प्रयोग गर्नुभयो। परमेश्वरको सार्वभौम शासन अन्तर्गत सबै कुरा उहाँको महिमा र आफ्ना जनहरूको भलाइप्रति लक्षित थियो। अब यस कथाले हाम्रो जीवनमा के अर्थ राख्छ? यसले परमेश्वरले हाम्रो गरिबी, हाम्रो रोग, हाम्रो असफलताहरूलाई समृद्धि, स्वास्थ्य र धनले प्रतिस्थापन गर्नुहुनेछ भनेर सङ्केत गर्छ। आजको वचनबाट हामी के यही पाठ सिकौँ? योसेफलाई जस्तै परमेश्वरले, जसरी योसेफलाई एक गोठालोबाट प्रधानमन्त्री बनाउनु भयो, परमेश्वरले तपाईँलाई पनि बनाउनुहुनेछ, उच्च पार्नुहुनेछ, तपाईँलाई पुच्छ रहेन शिर तुल्याउनुहुनेछ। तपाईँ केवल तपाईँले आफ्नो पालो पर्खिनुपर्छ, तपाईँको पनि पालो आउनेछ। त्यही सिक्ने यहाँबाट। सो योसेफको यो कथा, यो घटनाले हाम्रो जीवनमा के अर्थ राख्छ भने बुझ्नको लागि, यसले ख्रिस्टको लागि के अर्थ राखेको थियो भनेर हामीले बुझ्न आवश्यक छ। किनकि सबै कथा बाइबलको महान मुख्य ठुलो त्यो बृहत कथाको हिस्सा हो। ख्रिस्टसँग यस्तो सम्बन्ध के छ? ध्यान दिएर सुन्नुहोस्। योसेफ एक अर्थमा महान अगमवक्ता, जसले भविष्य बताइदिए र राजा दुवै थिए जसले शासन गरे. तर हामी योसेफलाई भन्दा योसेफलाई ऊ भन्दा पनि महान अगमवक्ता र राजा प्रभु येशू ख्रीष्टको त्यो प्रतीकको रूपमा देख्छौँ. योसेफमा ऊ भन्दा महान अगमवक्ता र राजा हामी लुकेको देख्छौँ जो भविष्यमा आउँदै हुनुहुन्थ्यो. जसरी योसेफले अन्यायको सामना गरे, ख्रीष्टले पनि गहिरो अपमान अन्यायको सामना गर्नुभयो. ख्रीष्टले मानवीय हातबाट अत्याचार भोग्नुभयो, परीक्षामा पर्नुभयो, उहाँले पनि कष्ट भोग्नुभयो. शासक र अधिकारीहरूले उहाँलाई अपराधीको रूपमा क्रुसमा टाँगे. जसरी योसेफ जेलमा दुईजना अपराधीहरूको बिचमा पाए हामी रहेको हामी देख्छौँ, त्यसरी नै ख्रीष्ट क्रुसमा दुईजना चोरहरू बिचमा हुनुहुन्थ्यो. योसेफ झ्यालखानामा परे जस्तै येसुलाई पनि चिहानमा गाडियो, तर तेस्रो दिनमा येसु पुनरुत्थान हुनुभयो. जसरी परमेश्वरले योसेफलाई झ्यालखानाबाट दरबारमा उठाउनु भयो, त्यसै गरी परमेश्वरले येसुलाई मृतकबाट उठाउनु भयो र उहाँलाई आफ्नो दाहिने हातपट्टि बसाल्नुभयो. प्रधानमन्त्रीको रूपमा होइन, राजाको रूपमा, राजाको रूपमा, राजाहरूको राजा, प्रभुहरूको प्रभुको रूपमा, जसको सामु हरेक घुँडा टेक्नेछ र हरेक जिब्रोले स्वीकार्नेछ र कि उहाँ नै राजाको राजा र प्रभुहरूको प्रभु हुनुहुन्छ. जसरी सबै राष्ट्रहरू योसेफको सामु झुकेका थिए, त्यसरी नै सबै राष्ट्रहरू येशूको सामु झुक्नेछन्. फिलिपी 2:2 हामी पढ्दै थियौँ, परमेश्वर येशू ख्रीष्टलाई पातलमै छोड्नु भएन, उहाँलाई उठाउनु भयो, उचाल्नु भयो शासकको रूपमा, र उहाँको सामु सबै कुरा अब झुक्छ. तर पोइन्ट के हो त त्यसो भए, किन किन येशू ख्रीष्ट योसेफ जस्तै देखिनुहुन्छ, किन येशू ख्रीष्ट योसेफ जस्तै भएर आउनुभयो, योसेफले जस्तै उहाँले कष्ट भोग्नुभयो, योसेफ जस्तै उहाँ किन क्रुसमा मर्नुभयो, गाडिनुभयो, फेरि जीवित उठ्नुभयो, ताकि हामी पनि बाँच्न सकौँ भनेर, केबाट बाँच्न सकौँ भनेर, गरिबीबाट, रोगबाट, अनिकालबाट होइन, परमेश्वरको न्यायबाट. हामी परमेश्वरको न्यायबाट बाँच्न सकौँ भनेर त्यो न्यायको दिन आउन अघि नै, जसरी परमेश्वरले योसेफलाई त्यो अनिकालको दिन आउन अघि नै मिश्र देशमा उहाँले त्यो झ्यालखानादेखि दरबारसम्म उहाँले उठाउनु भयो, त्यसरी ख्रीष्टलाई उहाँले क्रुसमा उचाल्नु भएको छ. अब येशूले सबैलाई आउँदै गरेको त्यो विपत्ति देख्न र उहाँतर्फ आउनको निम्तो गर्नुहुन्छ. प्रिय मित्र, तपाईँ येशू कहाँ आउनुहोस्, सबै मानिसहरू योसेफ कहाँ गए जस्तै अब सबै पापीहरू येशू कहाँ आउनुपर्छ. यदि तपाईँले येशूलाई अहिलेसम्म स्वीकार गर्नुभएको छैन, येशूमा विश्वास गर्नुभएको छैन भने उहाँ कहाँ आउनुहोस्, र उहाँ कहाँ आउन तपाईँलाई केही चाहिँदैन, न पैसा न नैतिकता, केवल तपाईँका पापहरू भए पुग्छ. तपाईँका पाप र लाजलाई लिएर उहाँलाई दिनुहोस् र उहाँको धार्मिकता र जीवन क्षमा लिनुहोस्. मित्रहरू, अनिकालभन्दा ठुलो विपत्ति आउँदैछ, ठुलो न्याय आउँदैछ, परमेश्वरको न्याय आउँदैछ, र तपाईँ र मेरो लागि एउटै मात्र विकल्प छ, न्यायको सामना गर्नुहोस् वा अहिले ख्रीष्टको अगाडि झुकिहाल्नुहोस्. र म तपाईँलाई ख्रीष्ट कहाँ झुकिहाल्नको निम्ति आग्रह गर्दछु. तर प्रियहरू, ख्रीष्ट येशूमा आउनुले दुःख मुक्त, कष्टमुक्त जीवन वा समृद्धि, स्वास्थ्य र धनको ग्यारेन्टी गर्दैन. ख्रीष्टलाई पछ्याउनेले कष्ट भोग्नेछन्. यो संसार योसेफको झ्यालखाना जस्तै छ र हाम्रो दरबार आउन बाँकी छ. जसरी योसेफ झ्यालखानाबाट दरबारसम्म पुगे, त्यसरी नै हामी यो संसारमा, यहाँ यही संसारमा हामी कष्टबाट समृद्धिमा पुग्छौँ भनेर यदि तपाईँले विचार गर्दै हुनुहुन्छ, तपाईँ गलत हुनुहुन्छ. होइन, योसेफको झ्यालखाना संसारको प्रतिनिधि हो, योसेफको दरबार स्वर्गको प्रतिनिधि हो. हाम्रो दरबार आउनु बाँकी छ, तर दरबार अघि झ्यालखाना आउँछ, महिमा अघि कष्ट आउँछ. सो मित्रहरू, तपाईँको कथा हराएका वर्षहरूको त्यो प्रकाशको जस्तो नहुन सक्छ वा सायद हुनसक्छ, तर तपाईँ आफूलाई आफू जहाँ हुन तपाईँ चाहनुहुन्न त्यस अवस्थामा सायद भेटाउनुहुन्छ होला. अभागी गरिब, भाग्यले ठगेको आफूलाई तपाईँ त्यस्तै ठान्नुहुन्छ होला. वा सायद तपाईँ जीवनमा राम्रो गर्दै हुनुहुन्छ, सबै कुरा तपाईँले चाहे जस्तै भइरहेको छ र तपाईँ आफूलाई भाग्यमानी ठान्नुहुन्छ, तपाईँको जीवन मिठो होस् वा तपाईँको जीवन तितो होस्, यो संयोग, यो भाग्य, यो नियतिको खेल होइन। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने परमेश्वरको प्रबन्ध अन्तर्गत सबै कुरा तपाईँको भलाइको लागि काम गरिरहेको छ, तपाईँको कष्टले तपाईँलाई तपाईँको भलाइको निम्ति त्यसले काम गरिरहेको छ। अहिले यो अत्यन्त अन्धकारमय, पीडादायी, कष्टदायी हुनसक्छ, तर सबै कुरा उहाँका चुनिएका जनहरूको भलाइको लागि सँगै मिलेर काम गर्नेछ। तपाईँको शरीरमा त्यो घोचिएको सुई, डक्टरले त्यो सुई घोच्दाखेरि क्षणभरको निम्ति पीडादायी हुनसक्छ, पिलो निचोर्दा लास्टै दुख्न सक्छ, तर यसले निकोतर्फ डोर्याउँछ, चङ्गाईतर्फ डोर्याउँछ। एक दिन योसेफले जस्तै हामी पनि झ्यालखानाबाट बाहिर आउनेछौँ, नुहाउनेछौँ, योसेफले जस्तै झ्यालखानाको लुगाहरू हामी खोल्नेछौँ, हामी शाही पोसाक लगाउनेछौँ, र योसेफ र त्यो फारोको सामु उपस्थित भए चाहिँ हामी पनि हाम्रो प्रभुको सामु नै उपस्थित हुनेछौँ। जसरी परमेश्वर योसेफलाई सबै पीडा बिर्साउनुभयो, उहाँले हामीलाई पनि एक दिन सबै पीडा बिर्साउनुहुनेछ, सबै कष्ट हामीले बिर्सिनेछौँ, र त्यो दिन तब मात्र हुनेछ जब ख्रिस्ट फर्किआउनुहुनेछ र तपाईँ र मलाई घर बोलाउनुहुनेछ। त्यसपछि हामी हाम्रो सबै कष्टहरू बिर्सिनेछौँ, किनकि हामीले हाम्रो लागि त्यो कष्ट भोग्नुहुने धुमालाई, ख्रिस्टलाई हाम्रो आँखाको सामु देख्नेछौँ। सगरमाथा चढ्न पक्कै पनि सजिलो छैन, तपाईँले पसिना बगाउनु पर्ने हुन्छ, भोकाउनु हुनेछ, थकित हुनेछ, तपाईँको जीवन जोखिममा पर्नेछ, अचानक आउने आँधीबेहरी र हावाहुरीले तपाईँको जीवनलाई खतरामा पार्न सक्छ, अक्सिजनको मात्रा घट्दै जाँदा टाउको दुख्न सक्छ, चक्कर लाग्न सक्छ, सास फेर्न गाह्रो हुँदै आउन सक्छ, त्यो आइसफलहरू एकदमै घातक हुनसक्छ, होइन त्यो हिउँहरू, हिउँपात झरेर तपाईँलाई मार्न सक्छ, तपाईँ ट्राफिकमा पर्न सक्नुहुन्छ, त्यो जाममा पर्न सक्नुहुन्छ, जसले दुर्घटना र बिरामीतर्फ डोर्याउन सक्छ, रोग निम्त्याउन सक्छ। तर जब तपाईँ अन्तत सगरमाथाको टुप्पोमा पुग्नुहुन्छ, उभिनुहुन्छ, चारैतिर हेर्नुहुन्छ, तपाईँले आफ्नो सबै पीडा बिर्सनुहुन्छ, तपाईँ आनन्द र खुसीले अवाक हुनुहुनेछ, र बाटोमा तपाईँले त्यो सामना गर्नुभएको हरेक चुनौती यसको लायक ठान्नुहुनेछ, इट वाज वर्थ इट भन्नुहुनेछ, र तपाईँ खुसीले चिच्याउनुहुन्छ, आई डिड इट वो। जब हामी यसुलाई देख्छौँ, जब हामी यसुलाई देख्छौँ, यो संसार कष्टहरू हुँदै जब हामी यसु कहाँ पुग्छौँ, हामी सबै कुरा बिर्सनेछौँ, हामी सबै कुरा हामी बिर्सिनेछौँ। त्यतिखेर अहिले हामीले भोगेको हरेक दुःख, हरेक पीडा, हरेक तिरस्कार, हरेक लडाइँ, हरेक अनिदो रात, हरेक आँसु, हरेक माइग्रेन, हरेक क्यान्सर, हरेक गरिबी, हरेक असफलता सबै यसुको खातिर योग्य लाग्नेछ। अनि साँच्चै हाम्रो जीवनको हरेक अध्याय अन्तिम अध्यायभन्दा उत्तम हुनेछ। त्यस कारण प्रियहरू, जब तपाईँ जागिर गुमाउनुहुन्छ, जब तपाईँको स्वास्थ्य बिग्रिन्छ, जब तपाईँको साथीहरू, तपाईँको परिवारहरू तपाईँले गुमाउनुहुन्छ, अवसर गुमाउनुहुन्छ, जब तपाईँ जीवनमा कष्टहरू भएर गुज्रनुहुन्छ, हरेस नखानुहोस्, नडराउनुहोस्। भाग्यको खेल होइन यो, नियतिको खेल होइन, दैव सञ्जो कुरा भइरहेको छैन, परमेश्वर नियन्त्रणमा हुनुहुन्छ, परमेश्वरको इच्छाभन्दा तपाईँ बाहिर हुनुहुन्न, तपाईँ उहाँको सार्वभौम शक्तिभन्दा बाहिर हुनुहुन्न, तपाईँ परमेश्वरको प्रबन्धभन्दा बाहिर हुनुहुन्न, तपाईँको जीवन भाग्य, दुर्भाग्य, संयोग वा शैतानको नियन्त्रणमा छैन, तर सर्वशक्तिमान परमेश्वरको नियन्त्रणमा छ। परमेश्वरले तपाईँको भलाइ र उहाँको महिमाको निम्ति तपाईँको जीवनका हरेक पक्षहरूमाथि सार्वभौमिक रूपमा शासन गरिराख्नु भएको छ, त्यसैले उहाँमा भरोसा गर्नुहोस्, सधैँ भरोसा गर्नुहोस्। अनुसार प्रार्थना गर्नुहोस्।